بسم اللہ الرحمن الرحیم. ایک موضوع کے بارے میں کچھ جوانوں کی طرف سے بار بار سوال کیا گیا اور کہا کہ اس سلسلے میں تھوڑی سی ڈسکس کی جائے، اور یہ موضوع جو ہے وہ بگ بین اور مذہب کے حوالے سے ہے. تو ہم جا رہے ہیں اس موضوع کے اوپر ڈسکس کرنے کے لیے. میں کوئی سائنسی علوم کا ایکسپرٹ نہیں ہوں، لیکن جو ایک جنرل مطالعہ ہر انسان رکھتا ہے اس کو پیش نظر رکھتے ہوئے ضروری سمجھا کہ ان جوانوں کے اس سوال کا جواب دیا جائے. دیکھیں، 19ویں صدی میں جو سائنسی ترقی ہوئی اور جس مقام پر پہنچی، اس نے کم و بیش یہ بات طے کر دی بہت سے لوگوں کے لیے کہ خدا کا تصور ایک ماضی کا ایک افسانہ تھا، جو توہم پرست انسانوں نے اپنی کم علمی کی بنیاد پر گھڑ لیا تھا. سب کے لیے یہ بات نہیں تھی، لیکن بہت سے لوگوں کے ہاں یہ ایک کنسپٹ بن گیا اور یہ تصور بن گیا کہ بھئی اب جو ہے جو سائنسی ترقی ہو رہی ہے، اس ترقی کے اندر کسی خالق کا کنسپٹ اب جو ہے آہستہ آہستہ ختم ہو رہا ہے، اور یہ کہ یہ کائنات اور جو کچھ اس میں نظر آتا ہے وہ محض ایک اتفاقیہ حادثے کی کار فرمائی ہے جس کے پیچھے کوئی شعور اور ارادہ موجود نہیں ہے. لیکن جب ہم 20ویں صدی میں آئے اور سائنسی تحقیقات نے جو رخ اختیار کیا اور وہ بالکل اس کے الٹ نتائج دینے لگا، اور فطرت کے مطالعے کے جدید ترین آلات جب وجود میں آئے، تو معلوم ہوا کہ یہ کائنات جن اصولوں پر چل رہی ہے وہ اتنے محکم اور منظم ہے کہ یہ تصور نہیں کیا جا سکتا ہے کہ ان کے پس پشت کوئی بیرونی ارادہ بالکل بھی کام نہیں کر رہا ہے، کوئی بیرونی فیکٹر نہیں ہے. اچھا، جو تھیوریز ہیں کہ کائنات کیسے وجود میں آئی اور اس کو کس نے بنایا، یہ کسی نے بنایا اس کو یا کوئی خودکار آٹومیٹک نظام اس کے وجود کا سبب بنا ہے، ایک خودکار نظام کی وجہ سے جو ہے کائنات وجود میں آ گئی، اور اتنی بڑی وسیع و عریض کائنات میں زندگی کی ابتدا کیسے ہوئی، مختلف جاندار کس قوت کی وجہ سے وجود میں آئے، اپنی مستقل حیثیت میں کیسے یہ پیدا ہو گئے، پھر جو ہے ہر جاندار مختلف طبعی تبدیلیوں کی وجہ سے کیا ایک دوسرے سے بنتے چلے گئے، یعنی جیسے کہ ڈاروین کہہ رہا تھا. سائنس کی مختلف تھیوریز کے سبب بعض لوگ مذہب کی جو جتنی بھی تعلیمات ہیں اور جتنی بھی باتیں ہیں اسے ایک افسانہ سمجھنے لگ گئے، اور کہا جی کہ جو مذہبی باتیں ہیں وہ ایک افسانہ لگتی ہے، کیونکہ سائنس کی تحقیق سے تو یہ چیزیں کچھ الگ سمت میں جا رہی ہیں. بطور مثال، سائنس نے اس کائناتی وجود کو ایک بگ بینگ سے جوڑا ہے، جبکہ آسمانی جتنے بھی مذاہب ہیں، اور آسمانی مذاہب سمیت بہت سے اور بھی جو مذاہب ہیں، وہ کائنات کی تخلیق کا ذکر کرتے ہیں اور خالق کی بات کرتے ہیں، کسی اللہ، خدا، گاڈ یا کسی خالق کی تخلیق ہے یہ کائنات، وہ یہ کہہ رہے ہیں، یعنی کائنات کے پیچھے کوئی تخلیق کار موجود ہے. اس میں جو جدید تھیوری ابھی بہت زیادہ جس کو ویلکم کیا گیا ہے اور ابھی تک جو ہے وہ تقریباً فائنل تھیوری کی طور پر ایکسیپٹ کی جا رہی ہے، وہ بگ بینگ والی تھیوری ہے. فلکی طبعیات یا آسٹرو فزکس جس کو کہتے ہیں، اس کے ماہرین ابتدائے کائنات یا کائنات کی اصلیت اور اوریجن آف یونیورس کی جو وضاحت دیتے ہیں، اس میں کہہ رہے ہیں کہ ایک ایسے مظہر اور فنامنا کے ذریعے وہ بیان کرتے ہیں، جیسے وسیع طور پر یعنی ایک ایسا فنامنا وہ بیان کرتے ہیں، ایک ایسا مظہر قرار دیتے ہیں کہ اس وقت اس فنامنا کو اور اس کی ان کی تھیوری کو ایکسیپٹ کیا گیا ہے وسیع طور پر، اور اس کے اوپر سینکڑوں ڈاکیومنٹریز، فلمیں، لیکچرز اور بہت کچھ اس وقت ہمیں نظر آ رہا ہے. ایک بگ بینگ یعنی ایک عظیم دھماکہ، ایک بہت بڑا عظیم ایک دھماکہ ہوا، اور اس دھماکے کے نتیجے میں کائنات وجود میں آئی. جو ماہرین فلکیات اور فلکیاتی طبعیات یا فزکس ہے، وہ ان کے جو مشاہدات ہیں، ان کے تجربات ہیں، ان کی اکٹھی کی گئی جتنی بھی ریسرچ اور معلومات اور ڈیٹا ہے، وہ ایک بڑا ڈھیر ہے پورا. اس کے درمیان سے جو تھیوری نکل آ رہی ہے وہ کیا ہے؟ تو پہلے جاتے ہیں اس تھیوری کو سمجھتے ہیں کہ یہ تھیوری ہے کیا. اچھا، بگ بینگ کے مطابق ابتدا میں، یعنی تقریباً آج سے 15 ارب سال پہلے، یہ ساری کائنات ایک بڑی کیمیت یا گولے کی شکل میں تھی، اور پھر ایک عظیم دھماکہ ہوا یعنی بگ بینگ ہوا، جس کے نتیجے میں کہکشاؤں کی شکل میں اضافہ، یعنی کہکشاؤں کی شکل میں یہ چیزیں ظاہر ہونے لگ گئیں. پھر کئی کروڑوں سال تک कायनात में सिर्फ तवानाई थी, एनर्जी और तवानाई थी जो बिखरी रही, और फिर रफ्ता रफ्ता आहिस्ता आहिस्ता दर्जे हरारत कम होने लगा, और बाद में जाकर सूरज, चांद, सितारे और दूसरी जो कुर्रात हैं वो उसमें जो है तब्दील होना शुरू हो गया। और मगर जो तश्कील का ये एक जो अमल था, ये जो इस वक्त प्रोसेस हो रहा था, इस अमल में एक अहम जर्रे ने बड़ा अहम रोल प्ले किया, जिसको नाम दिया है गाड पार्टिकल या खुदाई जर्रा जिसको कहते हैं, जिसने मेन रोल इस जर्रे का है, गाड पार्टिकल या खुदाई जर्रे का मरकजी किरदार रखता है ये। अब साइंस सालों से जो है अपने इस नजरिए को साबित करने के लिए तजुर्बात भी कर रही थी और बड़ी खोज लगाई जा रही थी। हम चलते हैं, देखते हैं कि गाड पार्टिकल या खुदाई जर्रा क्या है। देखिए, 4 जुलाई 2012 को जेनिवा स्विट्जरलैंड के जो अहम इंटरनेशनल सिटी है जेनिवा में एक प्रेस कॉन्फ्रेंस करते हुए इसका इंकशाफ किया गया। मैं 2012 में मैंने विजिट किया था जेनिवा का, लेकिन इस कॉन्फ्रेंस में मैं शरीक नहीं था और अभी भी मेरी ऑफिशियल जो रिलीजियस जिम्मेदारी है वो जेनिवा स्विस में ही है। तो गाड पार्टिकल कह रहे हैं जी कि एटम के अंदर पाया जाने वाला एक बहुत ही मुख्तसर जर्रा है जिसका वेट और वजन वजन जो है अंदाजन हाइड्रोजन गैस के एटम से है, जो दुनिया का जो है सबसे हल्का एटम है, जो 130 गुना यानी कहा जाता है कि कम है। गाड पार्टिकल करता क्या है, इसका बुनियादी किरदार है क्या? कहते हैं किसी भी चीज का एटम जो कि इलेक्ट्रॉन, न्यूट्रॉन और प्रोटॉन से मिलकर बनता है, लेकिन इन तीनों को इकट्ठा रखने के लिए और एक सर्कल और मरकज के ऊपर इकट्ठा करने के लिए जो मेन किरदार है वो इस गॉड गॉड जो है पार्टिकल का है या खुदाई जर्रे का है, ताकि ये इलेक्ट्रॉन, न्यूट्रॉन और प्रोटॉन और ये चीजें एक एटम की शक्ल इख्तियार करके रहें। तो लिहाजा गॉड पार्टिकल यानी उस खुदाई जर्रे का किरदार बड़ा अहम है, और लिहाजा जो जौहरी या एटमी अज्जा हैं, क्योंकि ये इंतहाई तेज रफ्तार होते हैं, जिन्हें गॉड पार्टिकल अपनी जानिब खींच कर उनकी रफ्तार को कम करता है और वो एक एटम की सूरत अख्तियार कर लेते हैं, क्योंकि वो उनकी स्पीड को कम करता है तो फिर वो एक एटम में डालते हैं, यानी वो एक तरह से जो है उनके ऊपर एक कंट्रोल और एक बटन टाइप की चीज है। देखिए, कायनात में जो मादे की आम शक्ल या अशकाल है वो तो तीन है, जो यूनान के उस थ्योरी के से लेकर अभी तक चल रही, कि ठोस, माया और गैस है। यानी मादे से मुराद वो अंसुर है जिससे तमाम मादी अशिया बनी हुई है, मटेरियल, मैटर या मटेरियल या मादा या मवाद, ये जो है असल में एक ऐसा अंसुर है जिससे तमाम जितनी भी मादी अशिया हैं वो इसी से बनी हुई हैं, और ये अशिया ये ठोस हैं यानी सॉलिड हैं, या माये की शक्ल में यानी लिक्विड की शक्ल में या गैस की शक्ल में है। कहते हैं कि अगर गॉड पार्टिकल न होता यानी खुदाई जर्रा ना होता तो इस कायनात में सितारों, सैारों और कहकशाओं और उन पर आबाद दुनिया के बजाय सिर्फ एनर्जी और तवानाई की लहरें होती यहाँ पर। तो गॉड पार्टिकल की मेहरबानी है कि इसकी वजह से जो है तवानाई की लहरों और मौजों के बजाय जो है इस वक्त हमारी ये दुनिया है जिसमें हम लोग रह रहे हैं। गॉड पार्टिकल कब वजूद में आया? अब साइंसदान इस नजरिए पर मुत्तफिक हैं कि कायनात एक बहुत बड़े धमाके के नतीजे में वजूद में आई है, भाई ये तो क्लियर हो गई, बिग बैंग के जरिए से आई है। लेकिन वो कह रहे हैं बिग बैंग से कबल एक बहुत बड़ा गोला मौजूद था जो अपनी बेपनाह अंदरूनी कुव्वत के बायस फट गया, फटकर बिखर गया। गोला, इस गोले के फटने से क्या हुआ, लामहदूद मकदार में एनर्जी और तवानाई बह के निकल गई इसके अंदर से और स्पीडली तेजी से ये फैलने लग गई, और बिग बैंग के बाद 1 सेकेंड के 1 अरबवें हिस्से, मेरे ख्याल में मैं और आपके लिए अंडरस्टैंड करना बड़ा मुश्किल काम है ये, कि 1 सेकेंड के 1 अरबवें हिस्से में गॉड पार्टिकल वजूद में आ गया। अब कैसे वजूद में आया, साइंस के पास इसका जवाब नहीं है, किसी ने वजूद में लाया, खुद से वजूद में आया नहीं, वो कहते वजूद में आ गया और उसने तवानाई के बेकरार सैलाब को जो है फैल गया था धमाके के बाद उसको अपनी जानिब खींचना शुरू कर दिया। और फिर यहाँ पर एक पॉइंट ये भी बता रहे हैं, क्योंकि तवानाई का के हवाले से जब बात करते हैं तो कहते हैं जी देखें बुनियादी तौर पर जो तवानाई है ना वो भी 2 किस्म की है। एक वो है जो गॉड पार्टिकल की कशिश को कबूल करती है, और दूसरी वो है जिस पर इस गॉड पार्टिकल का कोई असर नहीं होता है। इसकी एग्जाम्पल दी गई आम आदमी को समझाने के लिए, कहते हैं जैसे बहुत सारे हीरोज होते हैं और अहम शख्सियात होती हैं, तो लोग ऑटोमेटिकली उसकी तरफ खींचते हुए चले जाते हैं, ऑटोग्राफ लेने के लिए, उससे मिलने के लिए, उससे हाथ मिलाने के लिए। जैसे कि फर्ज करें कि अगर अचानक किसी शहर में हमारे कोई मर्जे तशरीफ ले आए, मसलन आयतुल्ला खामनाई रहबर तशरीफ ले आए, तो कैसे लोग जो है ऑटोमेटिकली एक कशिश वो शख्सियत रखती है कि ऑटोमेटिकली उसकी तरफ बढ़ते हुए चले जाएंगे। इस तरह जो है माहिरिन का कहना है कि इस वक्त जो कायनात में बिखरी हुई तवानाई का जो ज्यादातर हिस्सा है वही है जिसे गॉड पार्टिकल अपनी जानिब खींच नहीं सका है। जिसको गॉड पार्टिकल खींच नहीं सका वो क्या है, ज्यादातर जो तवानाई का हिस्सा है इस वक्त कायनात में। ज्यादा हम इसके अंदर गहराई में नहीं जाते, मैं ना साइंस का टीचर हूं और ना जो है एक्सपर्ट हूं, मैं सिर्फ इस थ्योरी को पहले क्लियरली इंसाफ के साथ थ्योरी बयान कर रहा हूं ताकि इस थ्योरी को लेकर फिर आगे हम मजहब के पॉइंट ऑफ व्यू को भी इसके हवाले से पेश करें। अच्छा, मजहब और एक बड़े अजीम धमाके और बिग बैंग और ये जो थ्योरी पेश की गई है, एनालिसिस पेश किया गया है, इसको लेकर क्या है? तो बहुत से जो साइंस से चगफ रखते हैं या साइंसी जो एक्सपर्ट हैं वो जो है कुरान मजीद की आयात को भी पेश करते हैं, जिनमें एक बहुत ही मशहूर आयत है, वो सूरह अंबिया की आयत नंबर 30 है, जिसकी ट्रांसलेशन ये है कि क्या इन काफिरों ने ये नहीं देखा है कि ये जमीन और आसमान आपस में जुड़े हुए थे और हमने उनको अलग किया और हर जानदार को पानी से करार दिया, फिर क्या ये लोग ईमान नहीं लाएंगे? जो लफ्ज यहाँ इस्तेमाल हुआ है आयत के अंदर वो रित्क और फित्क का अमल है, और यानी मतलब ताल्लुक और अलहदगी। रित्क और फित्क मतलब यानी ताल्लुक और अलहदगी, यानी ये ज्वाइंट थे हमने सेपरेट किया, अल्लाह ये फरमाना चाहते हैं, ये एक थे हमने इसे अलग कर दिया। अच्छा, इस आयत की तफसीर में इमाम जाफर सादिक अलैहिस्सलाम से भी इस आयत की तफसीर पूछी गई। एक लंबी स्टोरी है, मैं नहीं चाह रहा हूं कि इस वक्त उसको पूरा डिस्कस करें, सिर्फ वो मेन मरकजी बात कहना चाहूँ। आपसे सवाल किया गया, आप असल में आपका इम्तिहान लिया जा रहा था हाकिम वक्त के दरबार में, और आपसे पूछा गया जी कि आप बता सकते हैं कि ये जो आयत है ये कब हुआ है, ये कब जुड़े थे कि कब ये अलग हो गए हैं? तो आपने जो है ताईद की उस आयत की ओर फरमाया, यानी उनकी समझ की, नौजुबला आयत की ताईद की जरूरत नहीं थी, लेकिन उस समझ की जो आयत से लोग समझ रहे हैं उसकी आपने ताईद की ओर फरमाया कि आसमान और जमीन एक थे, अल्लाह सुबहान व तआला ने इसे अलग कर दिया ताकि जमीन हो वहां पर बारिश हो जाए और बारिश के बाद जो है वहां पर जिंदगी और हयात का जो है अमल शुरू हो जाए। अच्छा, यहां पर इससे यह है कि बजाहिर जो ये जो थ्योरी है कि आसमान जमीन ये कुर्रात सारे एक थे एक्सेप्टेबल है, ये कोई साइंस ने आज इसको साइंटिफिक तरीके से दरियाफ्त किया है, मजहबी तालीमात में पहले से ये बात अंडरस्टूड थी, सबको मालूम था, कुरान और दीगर जो आसमानी किताबें हैं उनमें इसके बारे में बताया गया था, जैसे कि सूरह अंबिया के आयत नंबर 30 में भी क्लियरली फरमाया कि एक थे, खुदा ने उसको अलग कर दिया। तो ये नई इंफॉर्मेशन इस मीनिंग्स में नहीं है। हाँ, साइंस ने इसको दरियाफ्त किया अल्हम्दुलिल्लाह रब्बिल आलमीन, और अल्लाह के बंदू ने आज इतनी सलाहियत और इल्म हासिल किया है कि वो इस किस्म की चीज़ों को डिस्कवर कर रहे हैं, और ये बजात खुद एक दलील भी हो सकती है, सबूत भी हो सकता है उन लोगों के लिए जो हमेशा हर चीज़ को साइंटिफिक तरीके से समझने को ही वाहिद और अथेंटिक और मजबूत रास्ता समझते हैं। तो कुरान मजीद की हक्कानियत और सच्चाई और मजाहिब आसमानी की हक्कानियत और सच्चाई इससे साबित होती है। चले हम पॉइंट जहन में रखें, जाहिर है कि ये इस मौजू के ऊपर ये पहला सेशन है, एक और सेशन की जरूरत होगी, मुझे मालूम है बहुत से नुकात ऐसे हैं जो डिस्कस नहीं हो सकेंगे, चंद अहम पॉइंट्स जो है ना जिसकी तरफ तवज्जो करना बहुत जरूरी है। कुरान और साइंसी इजादात और दरियाफ्त में देखें, ये हमेशा जहन में रखना चाहिए कि कुरान मजीद में बयान होने वाली तालीमात का साइंसी पहलू को लेकर चंद अहम जो पॉइंट्स हैं उसकी तरफ इंतहाई सीरियस तरीके से तवज्जो देनी चाहिए हमें, खासकर कि जब वो कुरान मजीद की आयात को साइंटिफिक तरीकों से तफसीर करने की जो कोशिश कर रहे होते हैं, एक सही मुफस्सिर के बजाय जिसको कुरान मजीद के उलूम के ऊपर मुकम्मल दस्तरत हासिल हो, हर किसी को इसमें छलांग नहीं मारना चाहिए। مفسرین خاص کر دیکھیں علامہ طباطبائی رحمہ اللہ اور اسی طرح آیت اللہ مکارم شیرازی حفظہ اللہ اور ان سب سے بڑھ کر آیت اللہ جوادی عاملی حفظہ اللہ ورعا نے جو کچھ اس آیت کی تفسیر میں اور اس قسم کے ٹاپکس سائنس اور دین یا قرآن مجید اور الہی اور آسمانی کتابوں کو لے کر بیان کیا ہے، میں ان کا ایک شارٹ فارم، ایک خلاصہ میں آپ کے سامنے بیان کرنا چاہ رہا ہوں چند پوائنٹ کی شکل میں. دیکھیں، پہلا نقطہ یہ ہے کہ بنیادی طور پر قرآن مجید کتاب ہدایت ہے فی الدنیا والآخرہ، سائنس کی کتاب نہیں ہے، لیکن سائنسی مسائل کا تذکرہ بھی قرآن مجید میں موجود ہے. پوائنٹ نمبر ون یہ ہے کہ قرآن مجید کائنات کے مسائل کو الہیات اور خدا شناسی اور خدا کی شناخت کے ساتھ جوڑ کر بیان کرتا ہے. ہمیشہ سیپریٹلی کوئی چپٹر یا سورہ نہیں ہے مخصوص کہ یہ سائنس کے مسائل اس میں ڈسکس ہو رہے ہوں، نہیں. جب اللہ خالق کی خالقیت کو بیان جب کر رہا ہوتا ہے قرآن مجید، اس وقت اس خالق سے کی خالقیت اور تخلیق کے بارے میں بیان کرتے ہوئے ایسے اہم نکات بیان کرتا ہے کہ خالق کی طرف توجہ ہو جائے، جو جس کو میں اور آپ آج سائنسی مسائل کہہ سکتے ہیں. قرآن پاک اور سائنسی کتابوں میں جو ایک سب سے اہم فرق ہے یہ ہے کہ سائنسی کتابیں صرف دنیا میں موجود اشیاء اور اس کے مظاہر یا فنامناز کے ہارزنٹل یا افقی پہلو سے جو ہے وضاحت کرتی ہیں اور ہمیں ایجوکیٹ کرتی ہیں. جیسے سائنس یہ بتاتی ہے کہ اربوں کروڑوں سال پہلے کائنات میں کیا تبدیلیاں رونما ہوئی اور لاکھوں سال بعد کیا تبدیلیاں رونما ہوئی وغیرہ وغیرہ. لیکن قرآن مجید جو کہ کتاب ہدایت و نور ہے، نہ کہ ایک خالص سائنسی کتاب، دنیا کے مظاہر اور فنامناز کے عمودی اور ورٹیکل انداز سے جو ہے ان فنامناز اور ان کو بیان کرتی ہے، اور اس ایک جانب کائنات کو اور اوریجن آف یونیورس یعنی خالق سے جوڑتی ہیں، تو دوسری جانب اسے معاد اور قیامت کے ساتھ جوڑ کر بیان کرتی ہیں. یعنی قرآن مجید موجودات اور مخلوقات کے ارتقاء کی اصل اور حتمی ماخذ کی بات کر رہا ہوتا ہے، یعنی خالق کی طرف توجہ چاہتا ہے. یہ جو چیزیں بیان ہوئی ہیں اس سے قرآن کریم کا انداز انسان کی تحریر کردہ روایتی جو سائنسی کتابیں ہیں اس جیسا بالکل بھی نہیں ہے. لہذا کبھی کبھی قرآن مجید صفات کے بجائے موصوف پر فوکس رکھتا ہے، مخلوق کے بجائے یا تخلیق کے بجائے تخلیقکار اور خالق کی طرف جو ہے توجہ مبذول کرانا چاہتا ہے. یہ بہت ہی اہم ہے، یعنی اللہ سبحانہ و تعالیٰ کی طرف توجہ مبذول کرانا اصل مقصد ہوتا ہے کہ وحدانیت اور توحید کی طرف لوگ متوجہ ہو جائیں اور اس خدائے عظیم و لایزال اور حکیم و دانا و خالق کے سامنے جو ہے اپنی انکساری اور عاجزی کا اعتراف کریں اور اس عظیم خدا کے سامنے اپنے حقیر وجود کو لے کر جو ہے اس عظیم اللہ کے سامنے، اس کی عظمت کے سامنے سجدہ ریز ہو جائیں. لہذا جو لوگ یہ کوشش کرتے ہیں کہ سائنسی مسائل کو قرآن سے اس طرح بیان کریں کہ جیسے یہ کوئی سائنسی کتاب ہے، یہ غلط طریقہ اختیار کر رہے ہیں اور یہ بالکل بھی صحیح طریقہ نہیں. قرآن مجید کا میں نے عرض کیا کہ بنیادی فوکس توحید ہے. قرآن اپنی متعدد آیات میں مختلف طریقوں سے توحید کو ثابت کر رہا ہوتا ہے، اللہ وحدہ لا شریک کے ہونے پر دلائل دے رہا ہوتا ہے، جیسے کہ وہیں سورہ انبیاء کی آیت نمبر 30 کے اندر بیان فرمایا، کیا ان کافروں نے یہ نہیں دیکھا کہ یہ زمین اور آسمان آپس میں جڑے ہوئے تھے اور ہم نے ان کو الگ کر دیا، ایک بگ بینگ ہوا یا ایک عظیم دھماکہ ہوا، جو بھی ہوا ہم نے کر دیا ہے وہ دھماکہ، ہم نے چاہا کہ الگ ہو جائیں، یہ الگ ہو گئے، خود سے نہیں ہوئے ہیں، ان کے اندر کوئی آٹومیٹک خود سے خودکار نہیں ہے، خود سے کوئی چیز نہیں ہوئی ہے، بلکہ ہم نے کر دیا ہے. اور پھر آگے فرمایا کہ ہر جاندار کو پانی سے قرار دیا ہے، پھر کیا کہ یہ لوگ ایمان نہیں لائیں گے. زمین اور آسمان کا ایک ہونا اور پھر الگ ہو جانا شروع سے ہی تمام آسمانی مذاہب کے ماننے والوں کے درمیان ایک قبول شدہ نظریہ تھا اور ان کے لیے یہ کوئی نئی بات نہیں ہے۔ سائنس کا شکریہ، سائنسدانوں کا شکریہ کہ انہوں نے اس کی ڈیٹیلز ممکن ہے کہ کافی حد تک جو ہے ڈسکور کی ہوں اور بیان کیا ہو۔ آخری پوائنٹ یہ ہے کہ قرآن ایک صدی اور ایک دور کی کتاب نہیں ہے، ایک اسپیسیفک جنریشن کی کتاب نہیں ہے، ٹائم فریم نہیں ہے قرآن مجید کا، یہ ہر دور میں انسانوں کے لیے رہنما ہے۔ اس لیے اس میں اتنا گہرا مواد ہے، اتنی گہری نالج ہے کہ کسی بھی صدی میں، کسی بھی زمانے میں انسانوں کے لیے دنیا و آخرت کی فلاح رکھتا ہے۔ نعوذ باللہ یہ کتاب کبھی پرانی نہیں ہو سکتی ہے، نہ اس کی تعلیمات کبھی نعوذ باللہ فرسیدہ کبھی بھی نہیں ہو سکتی ہے، اور نہ ہی اس عظیم کتاب کی کوئی ایکسپائری ڈیٹ ہے، نہ اس کی جو بیان کردہ تعلیمات ہیں وہ کوئی ایکسپائری ڈیٹ ہیں۔ یہ کوئی تھیوری نہیں ہے، کوئی اندازہ نہیں ہے، کوئی تخمینے والی باتیں اس کے اندر نہیں ہیں، کوئی قیاس اس کے اندر اس طرح معنی میں نہیں ہوا ہے کہ انسان سمجھے کہ اچھا یہ بات، اب یہ نظریہ بدل گیا، نئی ریسرچ نے اس نظریے کو باطل کر دیا، بالکل بھی ایسا نہیں ہے۔ اور یہ جوں جوں انسان اپنی عقل کو استعمال کر کے خدا دادی صلاحیتوں کے ذریعے سے چیزوں کو ڈسکور کرتا جا رہا ہے، ریسرچ کو بڑھاتا جا رہا ہے، یہ حقائق اس کے سامنے کھلتے جا رہے ہیں۔ اگلی ویڈیو میں انشاءاللہ اسی موضوع کے اوپر مزید ڈیٹیل میں کچھ پہلو بیان کریں گے، اور اسی طرح مذہب اور سائنس کے حوالے سے بھی، اور خاص کر آسمانی کتابوں کے حوالے سے کچھ اور نکات بیان کریں گے۔ مجھے امید ہے کہ جن جوانوں نے سوال کیا تھا ان کے سوالوں کے بہت سارے جو سوالات تھے اس کا یقیناً جواب ملا ہوگا۔ السلام علیکم ورحمۃ اللہ۔